अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा रेडियो नेपालका साथसाथै इन्सेक अनलाइन .org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। त्यसै गरी facebook.com/insekradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ। डिसेम्बर 18 दिन विश्वभरि नै आप्रवासन दिवस मनाइएको छ। नेपालमा पनि यो दिवस विविध कार्यक्रम गरी मनाइएको छ। अरू देशको तुलनामा नेपालबाट आप्रवासीका रूपमा काम गर्नेहरूको संख्या उल्लेख्य छ, तर पनि नेपालले अहिलेसम्म आप्रवासी कामदार र तिनीहरूको परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि 1990 अनुमोदन गरेको छैन। मानवाधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था तथा राष्ट्रिय मानवाधिकार आयोगले सरकारलाई यो महासन्धि पारित गरेर आप्रवासी कामदारहरूको अधिकार सुनिश्चित गर्न पटक पटक दबाव दिइरहेका छन्। आजको कार्यक्रम हामीले आप्रवासी कामदारहरूको अधिकारका विषयमा केन्द्रित गरेका छौं। यसै विषयमा कुरा गर्न हामीसँग मानवाधिकार कर्मी डाक्टर प्रकाश भट्टराई हुनुहुन्छ।
विश्वको जनसंख्याको एउटा महत्वपूर्ण हिस्सा चाहिँ आप्रवासी कामदारको रूपमा विश्वव्यापी रूपमा काम गरिरहेका छन्।
कार्यक्रममा मानव अधिकार सामान्य ज्ञान पनि समेटेका छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं आप्रवासीको अधिकारका विषयमा तयार पारिएको रेडियो सामग्रीबाट। एउटा मुलुकबाट अर्को मुलुकमा गई त्यहाँको प्रचलित नियम, कानून र ज्याला दरमा काम गर्ने प्रक्रिया वैदेशिक रोजगार हो। वैदेशिक रोजगारीमा मानिसले आफू रहे बसेको थाथलो छोडी परदेशमा कामका लागि जान्छन्। वैदेशिक रोजगारीको प्रमुख उद्देश्य नै परदेश गएर पैसा कमाउनु रहेको हुन्छ। आफू नागरिक नरहेको राष्ट्रमा तलब पाउने कामका लागि गएका कामदारलाई आप्रवासी कामदार भन्ने गरिन्छ। यी आप्रवासी कामदारहरूका पनि केही विशिष्ट अधिकारहरू छन्। एक देशका मानिस अर्को देशमा काम गर्न जाँदा उनीहरूमाथि पारिश्रमिक तथा अन्य सुविधा, न्यूनतम मानवाधिकार, विदेशी नागरिक भएको लगायतका विभिन्न कारणबाट आप्रवासीहरूमाथि हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघले 1990 डिसेम्बर 18 दिन आप्रवासी कामदार र तिनका परिवारहरूको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि सन् 1990 पारित गरेको हो र यो महासन्धि 2003 जुलाई 1 लागू भएको छ। यसै महासन्धिमा आप्रवासी कामदारका अधिकारहरू सुरक्षित गरिएको छ। सन् 1990 डिसेम्बर 18 नै यो महासन्धि पारित भएकाले त्यस यताका वर्षहरूमा 18 डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो। आप्रवासी कामदार र तिनीहरूको परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि 1990 आप्रवासी कामदारहरूको स्पष्ट परिभाषा समेत गरेको छ। यस महासन्धिले आप्रवासी कामदारको समानताको अधिकार, बाँच्न पाउने यातना विरूद्धको अधिकार, पारिवारिक एकीकरण र सुरक्षाको व्यवस्था, ट्रेड युनियनको अधिकार, रोजगार प्रदान गर्ने देशले प्रदान गर्नुपर्ने उल्लेख गरेको छ। कामदार पठाउने मुलुकले कामदार पठाउँदा अभिमुखीकरण तालिम प्रदान गर्नुपर्ने, सिप प्रदान गरेर मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने, सामाजिक आर्थिक एकीकरण गर्नुपर्ने, जोखिममा रहेको अवस्थामा आफ्ना नागरिकलाई आफ्नो राज्यमा फर्काउन उचित कदम चाल्नुपर्ने जस्ता दायित्वको व्यवस्था गरेको छ। विश्व श्रम बजारमा प्राप्त रोजगारीका अवसरहरूको पहिचान गरी वैदेशिक रोजगारका प्रक्रियालाई सुरक्षित, सरल, पारदर्शी, मर्यादित, भरपर्दो र व्यवस्थित बनाई वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूको हक अधिकारको संरक्षण गर्ने जस्ता महत्वपूर्ण पक्षहरूमा सरकारको उचित ध्यान केन्द्रित हुन आवश्यक छ। अर्थतन्त्रको मुख्य आधार स्तम्भ वैदेशिक रोजगारी भए पनि आप्रवासनको बढ़दो क्रमसँगै यसका विविध समस्या र चुनौतीहरूलाई सम्बोधन गर्न सरकारले वैदेशिक रोजगार ऐन 2064, वैदेशिक रोजगार नीति 2068 प्रभावकारी कार्यान्वयन र सबै आप्रवासी कामदारहरू तथा तिनीहरूका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि 1990 पक्ष राष्ट्र बन्नु नै अहिलेको प्रमुख आवश्यकता हो। अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार कर्मी डाक्टर प्रकाश भट्टराईसँग आप्रवासी कामदारका अधिकारका विषयमा गरिएको कुराकानी।
आईएलओको तथ्याङ्क अनुसार चाहिँ 164 मिलियन आदिवासी कामदारहरू छन् विश्वव्यापी रूपमा काम गरिरहेका। ती मध्ये चाहिँ करिब 111 मिलियन चाहिँ उच्च आमदानी भएका मुलुकहरूमा काम गर्छन्। 30 मिलियन भन्दा बढी कामदारहरू चाहिँ माथिल्लो आय स्तर भएका देशहरूमा चाहिँ काम गर्छन्। करिब 17 मिलियन कामदारहरू चाहिँ लोअर मिडल इन्कम देशहरूमा काम गर्छन् र करिब करिब 5.6 मिलियन कामदारहरू चाहिँ लो इन्कम कन्ट्रीमा काम गर्छन्। यसरी सरस्वती तथ्याङ्क हेर्दाखेरि चाहिँ के देखिन्छ भन्दाखेरि चाहिँ विश्वको जनसङ्ख्याको एउटा महत्वपूर्ण हिस्सा चाहिँ आप्रवासी कामदारको रूपमा विश्वव्यापी रूपमा काम गरिरहेछन्। र नेपालकै सन्दर्भमा कुरा गर्दाखेरि पनि नेपाल सरकारको तथ्याङ्कलाई आधार मान्ने हो भने करिब करिब 47-48 लाख कामदारहरूले चाहिँ वैदेशिक रोजगारमा काम गर्नको लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिएर चाहिँ गएको देखिन्छ। यो संख्या भनेको चाहिँ तपाईँको इन्डियामा गएर काम गर्ने कामदारहरू अनियमित र अनडकुमेन्टेड तरिकाले चाहिँ कहीँ कतै पनि चाहिँ आफ्नो विवरण नराखिकन काम गर्ने जुन कामदारहरूको संख्यालाई पनि जोड्ने हो भने चाहिँ एकदम ठुलो देखिन्छ। यही सन्दर्भलाई चाहिँ मध्यनजर राख्दै संयुक्त राष्ट्र संघको महासभाले चाहिँ 18 डिसेम्बर 1990 चाहिँ आप्रवासी कामदार र तिनका परिवारको अधिकारको संरक्षण, यहाँ हामीले एउटा बुझ्नुपर्ने कुरा चाहिँ तिनका परिवारको अधिकारको पनि यसमा चाहिँ उल्लेख गरिएको छ। र विशेषत अब आप्रवासी कामदारको अधिकारको अभिसन्धिलाई हेर्दाखेरि चाहिँ के देखिन्छ भन्नुहुन्छ भने पुरा नयाँ खालको अधिकारहरू भन्दा पनि संयुक्त राष्ट्र संघले पहिला जारी गरेका मानव अधिकारसँग सम्बन्धित जति पनि सन्धि अभिसन्धिहरू छन् तिनीहरूमै उल्लेखित अधिकारहरूलाई चाहिँ बढी कामदारको दृष्टिकोणबाट चाहिँ त्यहाँ व्याख्या गरिएको छ। मुख्यतया अधिकारहरू चाहिँ अब तपाईँको बोल्न पाउने अधिकार, आफ्नो संगठित हुन पाउने अधिकार, आफ्नो परिवारसँग नियमित रूपमा चाहिँ भेट्न पाउने अधिकारदेखि लिएर चाहिँ तपाईँको नागरिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारहरू, सामाजिक संरक्षणको चाहिँ प्रत्याभूति, उनीहरूले पाउने फाइदाको कुरा, उनीहरूको स्वास्थ्यको कुरा, यी यावत विषयवस्तुहरू चाहिँ आप्रवासी कामदारहरूको अधिकार संरक्षण गर्ने सम्बन्धी यो सन्धिमा चाहिँ उल्लेख गरिएको छ। यसको पक्ष राष्ट्रै भएको चाहिँ अहिलेसम्मको तथ्याङ्कले चाहिँ 55 वटा राष्ट्रहरू देखाउँछ। यसमा हस्ताक्षर मात्रै गर्ने राष्ट्रहरू चाहिँ 13 वटा राष्ट्रहरू देखाउँछ। अभिसन्धिमा चाहिँ कुनै पनि खालको प्रतिक्रिया नजनाउने अथवा पक्ष राष्ट्र नहुने, हस्ताक्षर नगर्ने चाहिँ बाँकी 130 वटा मुलुकहरू छन्। र यो तथ्याङ्कले पनि के देखाउँछ भन्दाखेरि चाहिँ यो अभिसन्धिमा चाहिँ संसारका धेरै राष्ट्रहरूको इन्ट्रेस्ट देखिँदैन। धेरै जस्तो युरोपियन मुलुकहरूले त्यसमा हस्ताक्षर गरेको छ तर अन्य विकसित मुलुकहरू जसलाई चाहिँ मानव अधिकार मैत्री मुलुकहरू भनिन्छ त्यस्ता खालका मुलुकहरू जस्तो चाहिँ अब क्यानाडा भयो होइन, अस्ट्रेलिया भयो, अमेरिका भयो, यस्ता यस्ता मुलुकहरूले पनि चाहिँ यसमा हस्ताक्षर गरेका छैनन्। हस्ताक्षर नगर्नुको मुख्य कारण भनेको चाहिँ हस्ताक्षर गर्ने बित्तिकै तिमीले यो अन्तर्राष्ट्रिय अभिसन्धिमा तिमीले हस्ताक्षर गरेका छौ, त्यो अनुसारले चाहिँ तिम्रो एउटा कामदार मैत्री राज्य व्यवस्था चाहिँ बनाऊ भन्ने तरिकाले चाहिँ दबाब बढ्छ। त्यो दबाब चाहिँ तपाईँको त्यहाँका नागरिक समाजले गर्छन्, मानवाधिकार कम्युनिटीले गर्छ, अन्तर्राष्ट्रिय समुदायले चाहिँ यो युएनका चाहिँ महासभाहरूमा चाहिँ ती कुराहरू उठाउँछन्। दोस्रो भनेको चाहिँ अहिलेको बजार व्यवस्थामा चाहिँ तपाईँको कामदारहरूको आपूर्ति गर्ने, लिने त्यो सबै कुराहरूमा चाहिँ त्यो सिस्टममा चाहिँ त्यो ठ्याक्कै एकदम राज्य नियन्त्रित कामदारहरू भन्दा पनि मोर अहिले चाहिँ बहुराष्ट्रिय कम्पनी नियन्त्रित कम्पनीहरूले चाहिँ त्यो कामदारको चाहिँ आपूर्ति गर्ने, सप्लाई गर्ने, काम लगाउने यावत कुराहरू चाहिँ गर्ने र त्यसमा चाहिँ अब अलिकति राज्यको कम ध्यान जाने र त्यसले गर्दाखेरि पनि चाहिँ धेरै मुलुकहरूले चाहिँ यो आप्रवासी कामदारको विषय चाहिँ त्यति धेरै गम्भीरतापूर्वक नलिएको देखिन्छ।
यो दक्षिण एसियाका केही मुलुकहरूले त यसमा हस्ताक्षर गरिसकेका छन्, नेपाल बाँकी छ
है? दक्षिण एसियाको 2 मात्रै मुलुकले यसमा हस्ताक्षर गरेका छन्। जस्तो श्रीलङ्काले चाहिँ 1996 यसमा हस्ताक्षर गरेको हो र बङ्गलादेशले चाहिँ 2011 गरेका छ। अरू मुलुकहरूले चाहिँ गरेका छैनन्। दक्षिण एसियाका मुलुकहरू भनेको चाहिँ विशेषत कामदार चाहिँ सप्लाई गर्ने मुलुकहरू हुन्, जेनरली तपाईँको कामदार आपूर्ति गर्ने मुलुकहरू र अलिकति निम्न आय भएका मुलुकहरूले चाहिँ यसमा हस्ताक्षर गर्यो भने चाहिँ हाम्रो एउटा यसलाई चाहिँ थाम्न सकिँदैन, अन्तर्राष्ट्रिय प्रेसर पर्छ भन्ने हिसाबमा पनि चाहिँ उनीहरूले त्यो नगरेको हुनसक्छ। तर ठुलो संख्यामा कामदारहरू एउटा मुलुकबाट अर्को मुलुकमा गएर काम गरिरहेका छन्। तर त्यो काम गर्ने सवालमा चाहिँ त्यो आप्रवासी कामदारहरूले जुन खालको चाहिँ एउटा विधा जुन अवस्थामा चाहिँ उनीहरू काम गरिरहेछन् त्यो काम गराएको अवस्था चाहिँ एकदमै दुर्गर छ। त्यो काम गर्न जाँदाको बखत उनीहरूको परिवारका सदस्यहरूले जुन भोग्नुपर्ने मनोवैज्ञानिक अन्य सामाजिक अन्य आर्थिक कुराहरू छन् त्यसको पनि चाहिँ त्यो एउटा सन्दर्भमा जोडिन्छ। कामदारहरू चाहिँ एउटा मुलुकबाट अर्को मुलुकमा गएर काम गर्ने प्रवृत्ति चाहिँ लामो समयदेखि चलिरहेछ तर यसको बारेमा चाहिँ अन्तर्राष्ट्रिय रूपमा चाहिँ यो विषयलाई चाहिँ रिकग्नाइज गरेको थिएन। यसलाई चाहिँ यो पनि समस्या हो, यो पनि एउटा ठुलो मुद्दा हो र यसलाई सम्बोधन गर्नुपर्छ भन्ने विषयमा चाहिँ धेरै वर्षसम्म चाहिँ त्यसलाई चाहिँ रिकगनाइज गरिएको थिएन र त्यो सन्दर्भमा पनि यो आप्रवासी कामदार र तिनका परिवारहरूको चाहिँ अधिकार संरक्षण गर्ने यो सन्धि चाहिँ लागू भएको र त्यस्तै गरी अब जस्तो अब अनियमित र यो अनडकुमेन्टेड काहीँ पनि तपाईँको रेकर्डमा नभएका तथ्याङ्कमा नभएका आप्रवासी कामदारहरू छन्। रेकर्डेड भएका डकुमेन्टेड भएका कामदारहरूको बारेमा त कुनै न कुनै रूपमा उनीहरूले समस्यामा पर्दा उ गर्दा त कुनै न कुनै उनीहरूको बारेमा त आवाज उठ्ला तर यस्ता खालका कामदारहरूको बारेमा जो अनडकुमेन्टेड छन् तिनीहरूको बारेमा कसले उठाउने त भन्दाखेरि चाहिँ त्यो कुरालाई पनि चाहिँ यो अभिसन्धिले अलिकति जोड दिएको छ। यी सबै कुराहरूले गर्दाखेरि चाहिँ यो अभिसन्धिको सान्दर्भिकता चाहिँ एकदमै देखिन्छ तर अब यसको पक्ष रास्त हुने सवालमा चाहिँ विशेषत कामदार आपूर्ति गर्ने मुलुकहरू इभन तपाईँको कामदार लिने मुलुकहरूले पनि चाहिँ यसको पक्ष रास्त हुनको लागि चाहिँ एकदमै हिचकिचाइरहेको स्थिति देखिन्छ।
महासन्धिको पक्ष राष्ट्र हुँदाखेरि हुने फाइदा चाहिँ के हो?
मुख्य फाइदा भनेको चाहिँ यसको सन्देश हो। अन्तर्राष्ट्रिय रूपमा चाहिँ हामीले यो आप्रवासी कामदार र तिनका परिवारहरूको अधिकार संरक्षण गर्ने अभिसन्धिलाई चाहिँ हामीले हामी पक्ष राष्ट्र हौ भन्ने बित्तिकै चाहिँ त्यसले एउटा चाहिँ सकारात्मक सन्देश चाहिँ अन्तर्राष्ट्रिय रूपमा र राष्ट्रिय रूपमा चाहिँ त्यो जान्छ। एउटा फाइदा त्यो हो होइन। दोस्रो भनेको चाहिँ नेपालले यसमा हस्ताक्षर गर्यो भने उसले के हुन्छ भन्दा चाहिँ नेपालको दायित्व भनेको चाहिँ नेपालमा भएका आप्रवासी कामदारहरूको पनि उसले संरक्षण गर्नुपर्ने र त्यो अनुसारका चाहिँ नीति नियमहरू कानुनहरू बनाउनु पर्ने चाहिँ देखिन्छ। तर सेम टाइम चाहिँ जुन देशमा चाहिँ नेपालले कामदारहरू आपूर्ति गरिरहेछ हामीले त यो अभिसन्धिमा हस्ताक्षर गर्यौँ भने तिमीले चाहिँ किन नगर्ने जबकि तिम्रो मुलुकमा हाम्रो यति संख्यामा चाहिँ कामदारहरू चाहिँ छन् भन्ने हिसाबमा चाहिँ यसले चाहिँ कामदार आपूर्ति गर्ने मुलुकले कामदार लिने मुलुकलाई चाहिँ यो सन्धिमा हस्ताक्षर गर्नको लागि चाहिँ यसले नैतिक दबाब सिर्जना गर्ने कुरामा पनि यसको फाइदा देखिन्छ। तेस्रो फाइदा चाहिँ के देखिन्छ भन्दाखेरि चाहिँ आप्रवासी कामदारका परिवारहरूलाई राज्यले गर्नुपर्ने दायित्वको बारेमा पनि सचेत बनाउँछ। त्यो भयो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आप्रवासी कामदारका परिवारहरूले चाहिँ यो सन्धिको टेकेर आफ्ना अधिकारहरू क्लेम गर्नको लागि चाहिँ उनीहरूलाई संगठित गर्ने कुराहरूमा पनि चाहिँ यसले योगदान पुर्याउँछ। चौथो यो आप्रवासी कामदार मैत्री राज्य बनाउने सिलसिलामा प्रत्यक्ष अप्रत्यक्ष फाइदा चाहिँ स्थानीय कामदारहरू जो डोमेस्टिक कामदारहरू हुन्छन् त्यो डोमेस्टिक कामदारलाई पनि हुन्छ। किनभने यो कन्भेन्सनको आधारमा चाहिँ राज्यले आप्रवासी कामदारको मागहरू सम्बोधन गर्ने सवालमा चाहिँ आफ्नो देशका कामदारहरूको बारेमा पनि चाहिँ सोच्नुपर्ने हुन्छ। त्यो कानुनले चाहिँ त्यो दुईटै मुलुकका चाहिँ कामदारहरूलाई चाहिँ फाइदा पुर्याउँछ जस्तो चाहिँ मलाई लाग्छ।
अहिले तपाईँले सुन्नुभयो मानवाधिकार कर्मी डाक्टर प्रकाश भट्टराईसँग आप्रवासी कामदारका अधिकारहरूका विषयमा गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार सामान्य ज्ञान। मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो कार्यक्रममा सोधिएका प्रश्नको सही जवाफ दिने श्रोता मध्ये एकजनालाई गोला प्रथाबाट हरेक महिना पुरस्कार प्रदान गरिनेछ। त्यसैले आउनुहोस्, प्रतियोगितामा सामेल हुनुहोस् र पुरस्कार लैजानुहोस्। प्रतियोगितामा सहभागी हुने श्रोताले उत्तर पठाउँदा आफ्नो नाम र ठेगाना स्पष्ट लेखेर मात्रै पठाउनुहोला। पत्र व्यवहार गर्दा चाहिँ सम्पर्क हुने फोन नम्बर लेखेर पठाउन नबिर्सनुहोला। गत महिना हामीले संविधानमा श्रमको हक सम्बन्धी कस्तो व्यवस्था छ भनेर सोधेका थियौं। नेपालको संविधानको धारा 34 श्रमको हकको व्यवस्था गरिएको छ। मौलिक हक अन्तर्गत राखिएको यो धाराको उपधारा 1 प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ भनिएको छ। त्यसै गरी उपधारा 2 उचित पारिश्रमिक र उपधारा 3 ट्रेड युनियनको अधिकारको व्यवस्था गरिएको छ। सही जवाफ दिने श्रोता मध्ये गोला प्रथाबाट लालसिंह लामा विजयी हुनुभएको छ। पुरस्कृत हुनुभएकोमा लामालाई हार्दिक बधाई छ। कार्यक्रममा उत्तर पठाएर सहभागिता जनाउने सबै श्रोतालाई धेरै धेरै धन्यवाद। पुरस्कारका लागि इन्सेकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। अब पुष महिनाको प्रश्न। आप्रवासी कामदार र तिनीहरूको परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई संयुक्त राष्ट्रसंघले कहिले ल्याएको हो? प्रश्न फेरि एकपटक। आप्रवासी कामदार र तिनीहरूको परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई संयुक्त राष्ट्रसंघले कहिले ल्याएको हो? यो प्रश्नको सही जवाब पुष महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नुपर्नेछ। हामीलाई radio.insec@gmail.com मा इमेल गर्न वा 01-521-8770 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insecradio पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा उत्तर पठाउन सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्नेछैनौं। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनु होला। पुष महिनाको विजेता हामी माघ महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत घोषणा गर्नेछौ। हवस् त, यसका साथसाथै आगामी सातासम्मका लागि मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।